नमस्कार। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। म मिलन तिमिल सिन्हा। नागरिकको प्रत्यक्ष सहभागितामा संविधान बनेको 5 वर्ष पूरा भएको छ। नागरिकले रोजेर खोजेका धेरै अधिकार संविधानमा समेटिएको छ। गाउँको सिम्मदरबार भनिने पालिकालाई संविधानले अधिकार सम्पन्न बनाए पनि धेरैले अझै गाउँमा सिम्मदरबार पुगेको अनुभव गर्न पाएका छैनन्। पालिकाहरूलाई अधिकार छ तर अवसर छैन। केन्द्रले अनावश्यक हस्तक्षेप र नियन्त्रण गरेकाले पालिकाले काम गर्न नसकेका हुन् कि जनप्रतिनिधिले नै काम गर्न नसकेका हुन्। पालिकालाई संविधानले समेत बलियो बनाएको यस अवधिमा के उपलब्धि भए र कमजोरी कहाँ रह्यो? अब पालिकाले कसरी काम गर्नुपर्छ र केन्द्र प्रदेशले के गर्नुपर्छ? आज यसै विषयमा हामी स्थानीय शासनका विज्ञ डाक्टर खिमलाल देवकोटासँग कुरा गर्दैछौ। खिमलाल देवकोटाज्यू, तपाईँलाई उज्यालोमा स्वागत छ।
हजुर, धन्यवाद।
संविधान निर्माण भएको 5 वर्ष पूरा भएको छ र संविधान कार्यान्वयनको क्रममा गाउँ गाउँमा स्थानीय सरकार भनौँ, गाउँ गाउँमा सिम्मदरबार पुगेको छ। यसबीचमा संविधानले व्यवस्था गरे अनुसार स्थानीय सरकारको भूमिका कस्तो हुनु पर्थ्यो, कस्तो भइरहेछ?
अब हामी कठिन अवस्थामा अझै पनि छौँ। अब तपाईँले अब कस्तो हुनु पर्थ्यो, कस्तो छ भन्नुभएको छ। अब विशेष गरी हामी कुन अवस्थामा संहितामा गयौँ, कुन अवस्थामा स्थानीय सरकार बनायौँ, त्यो कुरा त्यहाँ महत्त्वपूर्ण हो, होइन? अब विगतमा को कुरा गर्नुहुन्छ भने, अब 20 वर्षसम्म स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि थिएन। अब स्थानीय तहमा कर्मचारीहरूले शासन सत्ता सन्तानको अवस्था रह्यो, ठुलो ग्याप रह्यो। अब हामी सँगै लगिसकेपछि संविधान र अब सरकारको परिकल्पना गरिसकेपछि हामी तिनतकी सरकारको हामी कार्यान्वयनमा गयौँ। अब एकैचोटि अब यो संहिता हाम्रो लागि चाहिँ बिल्कुल नयाँ अनुभव पनि हो। हामीले अब एउटा पछि चाहिँ के रह्यो भने, यो मैले तपाईँसँग पनि अब तपाईँकै एफएम रेडियोमा पनि धेरैचोटि बोलेको छु, हामीले एउटा निश्चित के गर्यौँ भने, सबभन्दा पहिला अब चुनाव गर्दाखेरि अथवा संहिताको कार्यान्वयन गर्दाखेरि अथवा सङ्घ प्रदेश स्थानीय तह भन्यौँ, हामीले सबैभन्दा पहिला सङ्घीय सरकारको चुनाव भइदिएको भए अथवा सबभन्दा पहिला सङ्घीय सरकार, त्यसपछि प्रदेश सरकार, त्यसपछि स्थानीय सरकार भइदिएको भए के हुन्थ्यो भने, सङ्घीय सरकारले आफूलाई चाहिने जे जति ऐन कानुनहरू थियो सङ्घीय सरकारले आफूलाई बनाउँथ्यो, त्यसपछि सङ्घीय सरकारले प्रदेशलाई चाहिने आवश्यक कानुनहरू प्रदेशको लागि पनि बनाइदिन्थ्यो, स्थानीयको लागि चाहिने ऐन कानुनहरू स्थानीयको लागि पनि बनाइदिन्थ्यो। र हामीले के गर्यौँ भने, सबभन्दा पहिला चाहिँ स्थानीय तहको चुनाव गऱ्यौँ। तपाईँलाई याद छ 2074 सालमा हाम्रो स्थानीय तहको चुनाव चाहिँ 3 चरणमा हामीले चुनौत गऱ्यौँ, होइन? पहिलो चरण चाहिँ वैशाख 31मा गऱ्यौँ, प्रदेश तपाईँको बागमती प्रदेश, कर्णाली प्रदेश, त्यसपछि कर्णाली प्रदेशको हामीले चुनाव गऱ्यौँ। दोस्रो चरणमा हामीले 14 गते चाहिँ अब 1 नम्बर प्रदेश, 5 नम्बर प्रदेश, सुदूरपश्चिम प्रदेशको गऱ्यौँ। र तेस्रो चरणमा हामीले 2 गते, होइन, 2 गते भनेपछि अब हामी 2 दिन अगाडि नै हामीले 2 नम्बर प्रदेशको चुनाव गऱ्यौँ। अब यो चुनाव पनि हामी 3 चरणमा गरेका छौँ। तपाईँले संविधानको कारणको पाटो सोध्नु भएको छ र यो बिचमा अब हामी जनताको वास्तवमा ठुलो आकाङ्क्षा सपना हो, है? अब यो संहिताप्रति, यो गणतन्त्रप्रति अथवा यत्रो 2 दिनको सरकारप्रति चाहिँ ठुलो अपेक्षा इभन स्थानीय तहप्रति पनि हो। र स्थानीय तहले छोटो समयमा, अब छोटो त अब 3 वर्ष, यो त अब प्रदेश नम्बर 2 कि असोज 2 गते 3 गते 3 वर्ष पुगेर 4 वर्ष लागिसक्यो, होइन? अब अरूको त अब धेरै गइसक्यो, अब समय पनि छैन। तर हामीले जनताले खोजेको भन्दा खोजेको के थियो भन्ने, अब स्थानीयको कुरा अब हिजो र होइन, हिजो र अहिलेको त्यति तुलना गर्न हामी सक्दैनौँ, किनभने हिजोको अवस्थामा निर्वाचित जनप्रतिनिधि थिएन, ग्याप थियो। अब हामीले खोजेको भनेको कस्तो भनेको, अब बेटर सर्भिस हो, हिजोको भन्दा खोजेको इफेक्टिभ सर्भिस हो, हिजो भन्दा खोजेको क्वालिटी सर्भिस हो, हिजो भन्दा खोजेको अलिक एकाउन्टेबल सर्भिस हो। कतिपय सर्भिस चाहिँ अब तल जन पुगेको छ, हेर्नुहोस्, स्थानीय तहसम्म पुगेको अवस्था छ।
देवकोटाज्यू, जस्तो अहिले यो कोरोनाको बेला पालिकाहरूले कोरोना रोकथाम र नियन्त्रणको लागि काम गर्न खोजेको देखिन्छ, काम गरिरहेका पनि छन्। र कतिपय अवस्थामा उदाहरणकै लागि भन्नुपर्दा, काठमाडौँको मेयरका फोरमले एउटा निर्णय गर्छ, एउटा चाहिँ निर्देशन अथवा एउटा आग्रह गर्छ प्रशासनलाई, तर जिल्ला प्रशासन कार्यालयले अर्कै फोरमको भन्दा अर्कै निर्णय गर्छ, भनेको यो पालिकाहरूले आफ्नो तरिकाले गर्न खोजेका तर केन्द्र सरकारले चाहिँ हस्तक्षेप गर्न खोजेको अथवा कतै केही समन्वय नमिलेको भनेर बुझ्न हुन्छ हुँदैन?
अब यो यसलाई हामी कुन रूपमा हेर्नुपर्छ भने, यो अब यो कोभिड भनेको त अब ठुलो आतंकै हो एक किसिमले, होइन अब ठुलो अब सङ्कटै हो है, अब यो ठुलो विपद पनि हो। अब यसले गर्दाखेरि सुरुको अवस्थामा अब जसरी काम भयो सुरुको अवस्थामा स्थानीय तहले गरेको कामहरूको राम्रो प्रेजेन्स देखिएको पनि हो होइन। त्यसले गर्दाखेरि अब तपाईँले कामकै कुरा गर्नुहुन्छ भने दुई चारवटा पालिकाको म इक्जाम्पलै दिन्छु। जस्तो तपाईँले काठमाडौँकै कुरा गर्नुभयो होइन, त्यसै गरी काठमाडौँको महानगरपालिका अथवा काठमाडौँको फोरमले पनि के भनेको थियो भने लकडाउनको अवस्था छ तपाईँहरू कोही पनि घर नजानुहोस् भने होइन। त्यसले गर्दाखेरि हामी होइन काठमाडौँमा आएका अनि म पसलमा काठमाडौँमा बसेर काम गर्नेहरू होइन, विशेष गरी अब श्रमिकहरू होइन, कतिपय मानिसहरू चाहिँ के गर्नुभयो भने होइन सबै हिँडेर बाहिर जानुभयो। अहिले फेरि यो कोरोनाकै बेलामा चाहिँ होइन, इभन लकडाउनकै बेलामा होइन, लकडाउन त के भनौँ होइन, एक निषेधाज्ञाकै बेलामा पनि कतिपय फेरि लुपिसिपी काठमाडौँमा आएको अवस्था भयो होइन। त्यसले गर्दाखेरि हामी हाम्रो चाहिँ कस्तो देखियो भने यसले यहाँ अलिकति जुड्नुपर्ने कुराहरू के छ भने तपाईँले अघि स्थानीय सरकारको प्रभावकारिता कुरा गर्नुभएको छ होइन। अहिले कस्तो देखियो भने अब ठुला ठुला सहरहरू छन् नेपालका ठुला ठुला सहर, त्यो काठमाडौँ पनि हो होइन, काठमाडौँ पोखरा अथवा विराटनगर वीरगन्ज होइन, भैरवा बुटवल जे भन्नुहोस् होइन। त्यसले गर्दाखेरि अहिले कस्तो छ भने ठुलो अवसर रोजगारी चाहिँ काठमाडौँमै रहेछ, पोखरामै रहेछ, विराटनगरमै रहेछ, त्यसले त्यो देखियो। त्यसले गर्दाखेरि काठमाडौँको फोरमले पनि के भनेको थियो भने नजानुहोस् हामी तपाईँलाई यहाँ पाल्छौँ खुवाउँछौँ भनेको अवस्था थियो, गरेको पनि हो। काठमाडौँ महानगरपालिकाले पनि तपाईँको 1,00,000+ मानिसहरूलाई राती दिएको छ, तपाईँको होइन 2,00,000+ मानिसहरूलाई खाना खुवाएको छ होइन। तपाईँले पालिकागतकै रूपमा कुरा गर्नुहुन्छ भने चाहे तिलोत्तम महानगरपालिका हो, चाहे तुलसीपुर नगरपालिका होस्, चाहे तानसेन होस्, चाहे तपाईँको गुल्मीको धुरकोट किन्न होस् होइन, चाहे यो थार नगरपालिका किन्न होस् होइन, चाहे पनौती किन्न होस्, धेरै ठाउँमा गरेका छन्, राम्रो काम गरेका छन्। विशेष गरी होइन कोभिडको तपाईँको रात वितरणदेखि लिएर इभन त्यो नागरिकलाई होइन, जहाँ जहाँ सङ्कटमा परेका समस्यामा परेका नागरिकलाई आफू आफ्नो घरमा लग्ने प्रयास पनि गर्नु होइन, यो पाटो छँदैछ होइन। तर अलिकति तपाईँले कोही सुरुमै म फर्किँदाखेरि तपाईँको सुरुकै प्रश्नमा अलिकति प्रेजेन्स देखिएन भन्नुभएको छ होइन। कतिपय कुराहरूमा हामीले हाम्रो बाध्यता परिस्थिति पनि हेर्नुपर्छ। मैले भन्न खोजेको के हो भने अब हाम्रो संविधानले अब ले राज्य शक्तिको अधिकार भनेर सङ्घ प्रदेश स्थानीय तहलाई दियो होइन। अब राज्य शक्ति भनेको कार्यपालिका व्यवस्थापकीय न्यायपालिकीय अधिकार भयो, अनि संविधानले त आफै काम त गर्दैन होइन। संविधानले त के भन्छ भने यो संविधान त कानुन बमोजिम भन्छ, त्यस कारण हामीले कानुन चाहियो। र हामीले अघि मैले जुन बेला हामीले स्थानीय तहको चुनाव गऱ्यौँ होइन, स्थानीय सरकारको चुनाव गऱ्यौँ, स्थानीय तहको चुनाव चाहिँ तपाईँको हामीले हाम्रो के अरे चुनाव अगाडि भयो, तर चुनाव भइसकेपछि काम गर्ने निर्वाचित जनप्रतिनिधिलाई अथवा कर्मचारीलाई काम गर्ने कानुन हाम्रो ढिलो बन्यो होइन। तपाईँको कानुनकै कुरा गर्नु छ भने हामीले स्थानीय सरकार सञ्चालन ऐन 2074 हामीले होइन ढिलो बनायो। तपाईँको वैशाखमा चुनाव भयो, तपाईँको असोज 29 गते मात्रै तपाईँको स्थानीय सरकार सञ्चालन ऐन बन्यो, लालमोर लागेको अवस्था हो होइन। त्यसले गर्दाखेरि एक त कानुनका कुराहरू पनि अभाव भए होइन, कसरी गर्ने, किनभने साबिक ऐन अनुसार गर्ने कि अब नयाँ कानुन अनुसार संविधान अनुसार जान्ने भन्ने समस्या पनि भयो। अर्को बाटो कर्मचारीको समस्या पनि रह्यो होइन, तपाईँलाई थाहा छ। हुन त पछि होइन धेरै पछि अब समायोजन भएका नेपाल सरकारले किनभने संविधानले पनि अब राष्ट्र सेवा कर्मचारीलाई कानुन बमोजिम सङ्घ प्रदेश स्थानीय तहमा समायोजन गर्ने भन्यो होइन, संविधानले भन्यो, संविधानले त भन्यो तर कानुन बमोजिम भन्यो। त्यस कारण कानुन बनाउन पनि ढिलो भयो होइन, कानुन बनाउन ढिलो भयो। तर पछि 1,00,000 कर्मचारी समायोजन गराए पनि तपाईँको 45% कर्मचारी स्थानीय तहमा समायोजित भए होइन, अलिक ढिलो भयो। त्यस कारण सुरुको अवस्थाको कुरा गर्नुहुन्छ भने सुरुमा कानुनको अभाव पनि रह्यो, कर्मचारीको अभाव पनि रह्यो। अब स्रोत साधनको पनि अब त त्यति ठुलो समस्या होइन होइन, किनभने हामी साबिकको मात्रामा गर्ने हो भने अहिले त ठुलो स्रोत पनि स्थानीय तहमा गएको छ। तर समग्रतामा हामीले हेर्दाखेरि चाहे अहिले कोभिडको व्यवस्थापनदेखि होस्, चाहे सर्भिसका कुराहरू तपाईँले संविधानको कुरा गर्नुहुन्छ भने हिजोको भन्दा कतिपय कुराहरूमा, किनभने मानिसको आकाङ्क्षा इच्छा भनेको कहिले पनि पुरा गर्न सक्दैनौँ हामीले होइन, मान्छेका अब होइन कहिले पनि पुरा हुन सक्दैन अरे, मान्छेको डिमान्ड सक्दैन। तर पनि हामी अघिल्लो होइन पहिलाको साबिक स्थानीय निकाय अथवा साबिक एकात्मक व्यवस्था भन्दा अहिलेको सङ्घीय व्यवस्थामा स्थानीय तहको कुरा गर्दाखेरि अलिकति हिजोको भन्दा सर्भिस चाहिँ घर दैलोमा गएको छ कि, नागरिकको सर्भिस होइन। तपाईँले अधिकारकै कुरा गर्नुहुन्छ भने पनि होइन, अब संविधानमै अब कतिपय कुराहरूमा चाहे अब सहकारी संस्थाको होइन डटरदेखि लिएर व्यवस्थापनको अधिकार चाहिँ स्थानीय तहलाई दिएको छ। तपाईँ अब सञ्चारकर्मी हुनुहुन्छ होइन, अब एफएम रेडियोै खोल्नु पर्यो भने पनि हामीलाई अब कुनै पालिकामा कुनै सञ्चारकर्मीले अब कर्णालीमा हुने, हुम्लामा हुने, होइन सुदूरपश्चिम प्रदेश बाजुरामा हुनेहरूले एफएम रेडियो खोल्नु पर्यो होइन, पत्र पत्रिका दर्ता गर्नु पर्यो भने काठमाडौँमा आउनुपर्ने अवस्था थियो होइन। अब त्यसले गर्दाखेरि काठमाडौँमा आउँदाखेरि कति खर्च लाग्थ्यो त्यो हेर्नुहोस् त, अहिले चाहिँ अब तपाईँले आफ्नै घर दैलोमै तपाईँले एफएम रेडियो दर्ता गर्नु पर्यो भने पनि 100 वाटसम्मको त्यो अधिकार संविधानले
दिएको छ। देवकोटाज्यू, तपाईँले भन्या जस्तै नागरिकले घर दैलोबाटै सेवा पाएका छन्, अब गाउँ गाउँको सिंहदरबार भनेको पालिका हो र नागरिकले पनि त्यो अनुसार सेवा पाइरहेका छन्, पालिकाहरूले पनि गरिरहेका छन् र तर पनि गुनासो चाहिँ अझ जति हुनु पर्थ्यो त्यो भएन भन्ने गुनासो छ भनेको आशा बढी भएर होला। तपाईँले मूल्याङ्कन गर्दा यो बिचमा पालिकाले गरेका धेरै छन् कि गर्न नखोजेका चाहिँ धेरै भए त?
यसलाई अब मैले चाहिँ अब सुरुमा पनि अब स्थानीय चुनाव हुने बित्तिकै मैले चाहिँ अब यसलाई तिनवटा पाटोबाट हेर्नुपर्छ। स्थानीय चुनाव भइसकेको छ, अब तिन किसिमका निर्वाचित जनप्रतिनिधि आउनु भएको छ। एउटा होइन, 1/3 जनप्रतिनिधिहरू चाहिँ हिजोको अनुभव पनि छ होइन, साविक एकात्मक व्यवस्थामा पनि अब उहाँहरू प्रत्यक्ष परोक्ष रूपमा काम गरेको अनुभव छ होइन, उहाँलाई हामीले धेरै सिकाउनु पर्दैन होइन, कतिपय कुराहरूमा पढे लेखेको पनि हुनुहुन्छ, हिजोको अनुभव पनि छ 1/3 जति। अनि 1/3 चाहिँ कस्तो जनप्रतिनिधि आउनु भएको छ भने अब उहाँहरू काम गर्न खोज्नुहुन्छ होइन, त्यसले गर्दाखेरि काम गर्न खोज्नुहुन्छ तर उहाँहरू चाहिँ गर्न सक्नुहुन्न होइन, अल्मलिनुहुन्छ र त्यसले गर्दाखेरि बाँकी 1/3 चाहिँ अलिकति कमाउने खालको होइन, अलि अब यहाँ गयो भने ठुलो स्रोत साधन छ, सिंहदरबारको अधिकार चाहिँ गाउँ गाउँमा आएको छ यता भन्ने खालका त्यस्ता खालका मानिसहरू पनि छन्। त्यसले गर्दाखेरि अब हाम्रो ध्यान चाहिँ कहाँ जानुपर्छ भने 1/3 चाहिँ राम्रै आउनु भएको छ, जुन 1/3 चाहिँ अलिक लस हुने खालको होइन, जुन काम गर्न प्रयास गर्ने अनि त्यसले गर्दाखेरि नजान्नेलाई चाहिँ हामीले सही ट्र्याकमा ल्याउने, अनि बाँकी 1/3 चाहिँ अलिकति खान पाइन्छ भन्ने छ खबरदारी गर्ने भन्ने हाम्रो अभियान हुनुपर्छ। त्यो अनुसारको हामी अलिक सचेत हुनुपर्छ, त्यही अनुसारको हामीले ब्याकअप गर्नुपर्छ, त्यही अनुसारको चाहिँ हाम्रो सोच होइन मन्त्रालयले अब यता होइन सङ्घीय मामिला मन्त्रालय होस् चाहे प्रदेश होस् त्यो अनुसारको कार्यक्रमहरू बनाउनुपर्छ भन्ने मेरो सोच थियो होइन, मेरो भनाइ पनि थियो, मैले सार्वजनिक रूपमा यो कुरा बोलेको पनि छु, लेखेको पनि छु, यो पाटो भयो होइन। त्यसले गर्दाखेरि अब स्थानीय तहको अब त्यो आउँदाखेरि कस्तो भयो भने मैले जे भने मैले भनेको मैले यो बोलेको पनि थिएँ, लेखेको पनि थिएँ र यही विषयलाई विभिन्न पत्र पत्रिकाले मेरो भर्सन राखेर न्युज पनि बनाउनु भएको थियो, त्यस्तै देखिएको छ। त्यसले गर्दाखेरि अहिले हाम्रो कस्तो भइदियो भने संविधानले स्थानीय सरकारको स्थानीय तहलाई ब्याकअप गर्नलाई चाहिँ विशेष गरी अधिकार जिम्मेवारी चाहिँ विशेष गरी प्रदेशलाई दिएको छ। तपाईँ संविधानको धारा 226-227 हेर्नुभयो भने पनि कर्मचारी लगायतको कुराहरूमा दिएको छ र अझै पनि कतिपय विषयमा अब प्रदेशका लोकसेवा आयोगहरू बनेका छन् काम गर्न सकेका छैनन् होइन। अब संविधानको कुरा गर्नुहुन्छ भने अब संविधानमा अब स्थानीय सेवाको व्यवस्थापनको अधिकार दिएको छ तर अब स्थानीय सेवाको व्यवस्थापन कसरी गर्ने होइन, कर्मचारीको व्यवस्थापन कसरी गर्ने अथवा भन्ने लगायतको कुराहरूमा अझै पनि समस्या छ होइन। तपाईँ एकल अधिकारकै कुराहरू जस्तो अब तपाईँले माध्यमिक शिक्षासम्म अधिकार दिएको छ होइन, स्वास्थ्यकै आधारभूत स्वास्थ्य र सरसफाइ लगायतका कुराहरू दिएको छ कतिपय कुराहरूमा। अब ग्रामीण खालका पूर्वाधारका अधिकार पनि दिएको छ। कतिपय सवालमा चाहिँ कस्तो देखियो भने एक त कतिपयको राम्रो इच्छा शक्ति पनि छ, राम्रो काम पनि गर्नुभएको छ, पालिकाहरूले एकदमै राम्रो काम गर्नुभएको छ होइन, एकदम बेस्ट काम पनि गर्नुभएको छ होइन। कतिपय अघि मैले भने गर्न खोज्नु भएको छ तर सक्नु भएको छैन, त्यहाँ कतिपय खालको कस्तो छ भने
ज्ञानको अभावको अनुभव पनि होला।
त्यो समस्या कस्तो छ भने अब एक त अब पालिकाभित्रै पनि अब होइन, पालिकाभित्रै पनि सम्बन्धको समस्या देखियो होइन, मेयर र उपमेयरको बिचमा अथवा अध्यक्ष उपाध्यक्षको बिचमा होइन, मेयर र यता वडा अध्यक्षको बिचमा होइन, वडा अध्यक्ष र वडा सदस्यको बिचमा पनि ग्याप देखियो क्या, कतिपय खालको त्यो ग्याप पनि देखियो होइन। र त्यो मात्रै होइन कि अब यो विशेष गरी अब प्रदेशसँगको समस्या त छँदैछ, सँगसँगको समस्या पनि छँदैछ होइन। त्यसले गर्दाखेरि अलिकति स्थानीय तहले जसरी कुद्नु पर्थ्यो होइन, जनताको जुन अपेक्षा हो, तपाईँले अझै पनि कस्तो देखियो भने कतिपय ठाउँमा अघि पनि सुरुमा भने कि अब कतिपय ठाउँमा अब अलि सुविधाभोगी भयो कि भन्ने गुनासो पनि सुनिएको छ होइन, एकदमै डोजर आतंक भयो होइन, अलि कतिपय निर्वाचित जनप्रतिनिधिहरू प्रत्यक्ष परोक्ष रूपमा होइन डोजर किन्नेदेखि लिएर होइन एकदमै त्यसमा पनि वातावरणै विनाश गर्ने गरेर प्राकृतिक साधन स्रोतको चाहिँ होइन एकदमै विनाशै भयो होइन, स्खलनै भयो भन्ने खालको समाचार पनि आएको हो होइन। विशेष गरी यो पाटोमा अलि हामी अब नागरिक समाजदेखि लिएर मिडियाहरू अब ओभरसाइट एजेन्सीहरू चाहिँ अलिकति सचेत चाहिँ हुनैपर्छ होइन, त्यो 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 कमी कमजोरी पनि देखियो। त्यस कारण कतिपय ठाउँमा राम्रो काम भएको छ, कतिपय ठाउँमा भएको छैन, कतिपय ठाउँमा त कहाँसम्म पनि देखिएको छ भने तपाईँको त अब हाम्रो स्थानीय सरकार सञ्चाल ऐन हेर्नुहुन्छ होइन, चाहे अब अन्तर सरकार वित्त व्यवस्थापन ऐन हेर्नुभयो भने अब हाम्रो अब स्थानीय तहले बजेट ल्याउने समय हो नि, हामी जुन असार दस गतेसम्म बजेट ल्याउनुपर्छ भनेका छौँ हामीले होइन। तर कतिपय पालिकाको कुरा गर्नुहुन्छ भने अहिलेसम्म पनि होइन, अहिलेसम्म पनि कतिपय पालिकाहरूले बजेटै ल्याएको छैन भन्ने कुराहरू सुनिएको छ हेर्नुहोस् होइन, सुनिएको छ। तपाईँले यो सङ्घीय मामिला मन्त्रालयमा बुझ्न सक्नुहुन्छ र मैले पाएको जानकारी अनुसार पनि असार दस गते तपाईँसम्म होइन यो सङ्घ महासङ्घको होइन यो नगरपालिका सङ्घ यो गाउँपालिका राष्ट्रिय महासङ्घले त्यो बेलामा पनि तपाईँको करिब करिब 50 जनाले चाहिँ बजेट पेस गरेनन् असार दससम्म भन्ने खालको आएको होइन। अझै पनि तपाईँको दुई नम्बर प्रदेशमा अझै पनि कतिपयले तपाईँको झन्डी दर्जनौ जतिले बजेटै पेस नगरेको अवस्था छ है। त्यसले गर्दाखेरि चुनौती छ हेर्नुहोस् होइन, त्यो इन्स्टिट्युसनभित्रै पनि चुनौती छ होइन। कतिपय उनीहरूले आफै पनि आफ्नै निर्वाचित जनप्रतिनिधि बिचमा पनि उनीहरूले सम्बन्ध गर्न सकिरहेका छैनन् होइन। अनि कतिपय कुराहरू कर्मचारीसँगको चाहिँ टसल पनि छ, निर्वाचित जनप्रतिनिधि बिचमा पनि टसल, कर्मचारीसँग पनि टसल, अनि कतिपय कुराहरू चाहिँ अब कस्तो छ भने हामीले दोष मात्रै थुपार्ने पनि गर्छौँ कि, कतिपय कुराहरूमा हामी आफ्नो इच्छा शक्ति कुरा हो कतिपय कुराहरूमा होइन। त्यसले गर्दाखेरि मैले चाहिँ कहाँ के पनि भन्ने गरेको छु भने तपाईँहरूलाई संविधानले अधिकार दिएको छ, स्थानीय सरकार सञ्चालन ऐन पनि बनाएका छौँ हामीले होइन, त्यो कानुन पनि दिएको छ, अनि तपाईँहरूलाई स्रोत साधन पनि प्रशस्तै छ होइन, स्रोत साधन पनि प्रशस्तै छ, इभन त कर्मचारीहरूको पनि खासै धेरै ठुलो समस्या छैन। तर पनि अब काम गर्न चाहिँ किन रोकिएको छ भनेको छु मैले कतिपय कुराहरूमा होइन, किनभने हाम्रो त अनुभव पनि हो नि, जेसुकै भए तापनि हिजो 20 वर्ष चाहिँ अब कर्मचारीले मात्रै चलाएको अवस्था पनि हो होइन, एउटा एलडिओले जीविस चलाएको हो होइन, एउटा गाविसजीले गाविस चलाएको एउटा अनुभव पनि हो नि होइन। अहिले त कतिपय रूपमा अब सिङ्गो तपाईँको 6743 वडा वडा छन्, तपाईँको गाउँ स्थानीय तहमा 35,041 जना चाहिँ निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ, त्यत्रो जनशक्ति निर्वाचित जनप्रतिनिधि हुनुहुन्छ होइन, कर्मचारी छ, तर पनि अब चाहिँ हामीलाई स्रोत साधन भएन, अब चाहिँ हामीलाई कर्मचारी भएन भनेर होइन उता सङ्घीय सरकारलाई जोस दिने, प्रदेश सरकारलाई जोस दिने ठाउँ दिने छैन भन्ने खालको होइन बह छलफल पनि भएको छन्। तर पनि हामीले अब यो लोकतन्त्रको जुन लाभको कुरा गर्छौँ नि होइन, लोकल डेमोक्रेसीको कुरा गर्छौँ होइन, जुन लोकल डेमोक्रेसीको कोलाई होइन समानुपाती र समावेशी र यो न्यायचित खालको जुन वितरण गर्ने कुराहरूमा हो नि होइन, हाम्रो संविधानले दिगो विकासको कुरा गरेको छ, हाम्रो संविधानले चाहिँ के अरे शान्तिको कुरा गरेको छ होइन, हाम्रो संविधानले विकासको कुरा गरेको छ, हाम्रो संविधानले समृद्धिको कुरा गरेको छ। अब यहाँ हेर्नुहोस् त अघि मैले भन्न खोजेको अहिले हाम्रो पालिका अहिले हेर्नुहोस् त यो कोरोनाको बेलामा सबैले ठुला ठुला सहर छोडेर म पसलमा गए अनि फेरि फर्केर सहरतिर आइरहेका छन्, कम्तीमा हामीले 1-2 महिना पनि गाउँमा टिकाउन सकेनौँ कि। र हाम्रो उद्देश्य लक्ष्य भनेको के हो, रोजगारीलाई फोकस दिने गरेर होइन, आम्दानीलाई फोकस दिने गरेर त्यसमा हामीले जति गर्न सक्नु पर्थ्यो त्यो सब गर्न सकेका छैनौँ। विशेष गरी चाहिँ हाम्रो योजना तर्जुमा पद्धति छ नि स्थानीय तहको होइन, योजना बनाउने होइन, अब समयमा बजेट लिएर आउने, समयमा खर्च गर्ने होइन, कतिपय अनुगमन लगायत कुराहरू चाहिँ छन् को समस्या पनि छँदैछ। तर यो समग्रतामा हेर्दाखेरि है, तपाईँले अब यो हेर्दाखेरि चाहिँ समग्रतामा हामीले हेर्दाखेरि चाहिँ विश्लेषण गर्ने हो भने होइन, हाम्रो जति अपेक्षा हो त्यो अपेक्षा अनुसार चाहिँ हुन सकेको छैन, जनताको जति अपेक्षा हो त्यो अनुसारको हुन सकेको छैन, तर कामहरू भएको छ होइन, कामहरू भएको छ। तर यसलाई पनि हाम्रो यो लेसन पनि हो, तर अब कस्तो रहिदियो भने अहिले अब जुन पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरू गएका छन् नि, अब त्यो पार्टीमा पनि समस्या भयो है।
कार्यक्रम बदलिदो नेपालमा आज हामी स्थानीय शासनका विज्ञ डाक्टर खिमलाल देवकोटासँग संविधान निर्माणको 5 वर्ष र पालिकाहरूको कामको बारेमा कुरा गरिरहेका छौं। कुराकानीको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई फेरि स्वागत छ। आज हामी स्थानीय शासनका विज्ञ डाक्टर खेमलाल देवकोटासँग संविधानको पाँच वर्ष र पालिकाले पाएका अधिकार तथा कार्यान्वयनको विषयमा कुरा गरिरहेका छौं।
देवकोटाज्यू तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रममा।
धन्यवाद।
हामीले यस अगाडि धेरै कुरा गर्यौं, संविधानको पाँच वर्षमा स्थानीय सरकारले गरेको कामको कुरा गर्दाखेरि अपेक्षा अनुसार नभए पनि धेरै काम भएका छन्। यस बीचमा राम्रा काम गर्ने पालिकाहरू पनि छन्, गर्न खोज्ने तर ढङ्ग नपुग्नेहरू पनि छन् भने अब केही केही पालिकाहरूमा आफ्नै खालको समस्या पनि छ। र अहिले तपाईँले एउटा महत्त्वपूर्ण कुरा गर्नुभयो, यति बेला कोभिडका कारण गाउँ गाउँमा पुगेका जनशक्तिलाई त्यही रोजगारी दिन सक्ने हैसियतमा पालिकाहरू थिए तर त्यो गर्न सकेनन्। फेरि पनि अब चाहिँ सहरमा फर्कनुपर्ने बाध्यता छ, जुन चाहिँ पालिकाहरूले एउटा यो अवसर थियो त्यो अवसरलाई सदुपयोग गर्न सकिएन भनेर पनि तपाईँले अघि भन्नुभएको थियो। अब जस्तो पालिकाले शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, कृषि लगायतका 22 अधिकार प्राप्त गरेका छन्, सँगै न्याय निरूपण पनि हुँदै आएको छ। अब यो अधिकार कार्यान्वयनमा पालिका आफैले चाहिँ कसरी अग्रसरता लिनु पर्ला त अघि तपाईँले भनेका कुरालाई जोड्दै जाँदा?
अब यसलाई हामीले के हेर्नुपर्छ भने सबभन्दा पहिला के अरे संविधानले दिएको कतिपय कुराहरूमा एकल अधिकारको कानुन चाहिँ बनाए हुन्छ स्थानीय तहले कतिपय कुराहरूमा होइन संविधानले दिएको छ। कतिपय अहिले त हाम्रो अन्तर तह सम्बन्धी अब तिनवटा सरकारको इन्टर रिलेसनसिप सम्बन्धी कस्तो सम्बन्ध हुने भन्ने कुरा भन्ने विषयमा पनि कानुन हामीले बनाइसक्यौँ, त्यो सङ्घीय संशोधित कानुन बनाइसक्यौँ। त्यो त्यसले के म्यान्डेट दिएको छ भने स्थानीय तहले अथवा कुनै पनि तहको सरकारले संविधानले दिएको अधिकार इभन साझा सूचीको पनि कानुन बनाउन सक्छ होइन, एकलको त कुरै छोडिदिउँ सक्छ, तर पछि अब त्यो कतिपय कुराहरूमा सङ्घीय कानुन बाज्यमा अमान्य भनेको छ, त्यस कारण हाम्रो कानुन बनाउन रोकिएको छैन। त्यस कारण स्थानीय तहले आफूलाई दिएको जुन एकल अधिकारका कतिपय विषयमा फटाफट कानुन बनाउनु पर्छ, त्यसले गर्दा फटाफट बनाउँदाखेरि पनि कतिपय कुराहरूमा बहस छलफल गर्नु जरुरी छ होइन, त्यसले गर्दा यो पाटोमा जानुपर्छ। कानुनका कुराहरू सबैभन्दा महत्त्वपूर्ण कुरा हो, किनभने शासन भनेको चाहिँ अब कानुनले चल्ने हो, लहरले चल्दैन, पहिलो पाटो यो हो होइन। अर्को चाहिँ अब जनताले अलिकति सुशासनको अनुभूति गर्न सकेका छैन भन्ने कुराहरू हुन्छ होइन, त्यस कारण हामीले अब मान्नुहोस् न कतिपय कुराहरूमा हामीले अधिकार सिंहदरबारको अधिकारलाई हामीले गाउँसम्म पुर्यायौँ होइन, पालिकासम्म पुर्यायौँ, तर अधिकार जानुपर्ने त जनतासम्म हो नि त, वडासम्म हो। त्यस कारण कतिपय पाटो चाहिँ हामीले के हेर्नु पर्यो भने हिजो हामीले कतिपय सिङ्गो गाविसलाई हामीले वडा बनाएको अवस्था छ, कतिपय सिङ्गो नगरपालिका पनि कतिपय एक दुईवटा वडाहरूमा सीमित भएको अवस्था छ। त्यस कारण हामीले इम्पावर गर्ने भनेको सर्भिस दिने भनेको होइन अलिकति जनशक्ति स्रोत साधनले अलिकति सशक्त पार्ने भनेको वडा लेभललाई हो, त्यस कारण हामीले यो पाटोलाई ध्यान दिनुपर्छ है। त्यसले गर्दाखेरि कानुनका कुराहरूमा अलिक ध्यान दिनुपऱ्यो, सतर्क हुनु पऱ्यो, अनि त्यसपछि अलिक समन्वय र सहकार्यमा सबभन्दा ठुलो कुराहरू चाहिँ के हो भने जनतासम्मको, किनभने निर्वाचित जनता जनप्रतिनिधि चाहिँ सबभन्दा संविधानप्रति जवाबदेह हुनु पर्यो होइन, त्यसपछि कानुनप्रति जवाबदेह हुनु पर्यो, जनताप्रति जवाबदेह हुनु पर्यो, अनि त्यसपछि आफूलाई निर्वाचित जनतालाई पनि हेर्नु पर्यो क्या, यो पाटो महत्त्वपूर्ण हो। त्यस कारण अब कतिपय कुराहरू अब धेरै समय पनि छैन होइन, धेरै समय पनि छैन, र विशेष गरी सङ्घीय मन्त्रालय छ नि, विशेष गरी हामी लियाजन मन्त्रालय भन्छौँ, सम्पर्क मन्त्रालय भन्छौँ, सङ्घीय मामिला यता सामान्य प्रशासन मन्त्रालय, त्यो मन्त्रालय पनि विशेष गरी कर्मचारीको सरुवा बढुवामा मात्रै भुलेको अवस्था छ होइन। त्यसले गर्दाखेरि स्थानीय तहलाई जसरी ब्याकअप गर्नु पर्थ्यो होइन, अब मानुहोस् न यहाँ त कस्तो भइदियो भने अब एउटा स्थानीय तहले एक किसिमको कानुन बनाइदिने, चाहे तपाईँ करकै कुराहरूमा करको आतङ्क बनाएका छन् होइन, कृषि सम्बन्धी कतिपय कुराहरू एकल अधिकार एउटा पालिकाले एउटा कानुन बनाइरहेको छ, अर्कोले एउटा अर्को बनाएको छ होइन, सहकारीको एउटा पालिकाले एउटा कानुन बनाएको छ, अर्कोले एउटा कानुन बनाएको छ होइन। त्यसले गर्दाखेरि चाहिँ सबै पालिकाहरूको एउटा एकरूपता हुने खालको गरेर अलिकति सेक्टरल कानुन बनाउनमादेखि लिएर होइन, उनीहरूलाई क्षमता विकासका अभिवृद्धि कार्यक्रमदेखि लिएर गर्नुपर्ने कुराहरूमा, इभन यहाँसम्म कि कतिपय पालिकाहरूको त हेर्नुहोस् यो रेभिन्यूको डेटा पनि हामीसँग छैन क्या, यहाँ तपाईँको राष्ट्रिय प्राकृतिक सम्पद वित्त आयोग पनि छ होइन, कतिपय कुराहरूमा तल यहाँ तपाईँको मालेखा नियन्त्रण कार्यालय पनि छ होइन, अघि मैले सङ्घीय मन्त्रालय भनिहालेँ, कतिपय ठाउँमा कतिपय स्थानीय तहले स्रो कतिपय इन्फर्मेसन चाहिँ दिएनन् है, हामीलाई मन्त्रालयलाई पनि टेरेनन् होइन होइन, समन्वय नि गरेन भनेका छन् कतिपय कुराहरू। त्यस कारण हामीले अलिकति समन्वय पनि गर्नु पऱ्यो होइन, जनतासँग नजिक पनि हुनु पऱ्यो, किनभने जनताको होइन नजिकको सरकार भनेको छौँ हामीले, किनभने स्थानीय तहलेको त तहले गरेको काम भनेको हामी यो प्रिन्सिपल अफ सब्सिडियारिटी पनि भन्छौँ, नजिकको सरकार हो, स्थानीय तहले गरेको कामहरू उसले जनताले देख्छ होइन, उसको क्रियाकलापहरू उसले बोलेका कुराहरू सबै सुन्छ, त्यस कारण हामीले पावर रिसोर्स चाहिँ तल दिनुपर्छ भन्छ सिद्धान्तले पनि होइन, अनि व्यवहारमा त्यो देख्नु पर्यो क्या। त्यस कारण हामीले होइन ठुला सिंहदरबारहरू हामीले सिंह पालिकाका सिंहदरबारहरू होइन भन्ने होइन खालको होइन अल्कै नेगेटिभले हेर्ने त्यो पनि भएको छ। त्यस कारण अलिकति जनतालाई अलिक छिटो सर्भिस पनि दिनु पर्यो। तपाईँ अहिले पनि अब मानिस कर तिर्न जानु पर्यो भने हामी भ्यालीमा बस्छौँ होइन, अझै पनि महानगरपालिकामा हेर्नुहोस् त करको दिने ठाउँमा अझै पनि त्यस्तै भिडभाड छ, हामी ठुल्ठुलो कुरा गर्छौँ होइन, त्यसले गर्दाखेरि कम्तीमा कर उठाउने ठाउँ होइन सङ्कलन गर्न चाहिँ वडा लेभलमा डिभल गरे पनि हुन्छ नि, छोडे पनि हुन्छ, त्यो पनि छैन क्या। त्यसले गर्दाखेरि कतिपय कुराहरूमा वडा लेभलमा होइन पालिकाले वडा लेभललाई पनि सर्भिस दिने होइन, स्रोत साधन पालिकाले आफैले गर्ने होइन कि वडामा पनि स्रोत साधन विनियोजन गरेर वडा लेभलबाटै काम गर्ने खालको गरेर पालिकाले जानुपर्छ, अनि काम अघि मैले कानुनका कुराहरू पनि भने, अनि प्रदेशसँग पनि अलिकति समन्वय गर्नुपर्छ।
अब यसमै मैले जोड्दा यो तीन तहकामा अधिकार क्षेत्रबारे विवाद र समन्वयको चाहिँ खाँचो छ, विवाद भइरहेको छ, त्यसमा समन्वय गरेर मिलाउनु पर्ने खाँचो छ, समाधानका लागि चाहिँ अब तिनै तह कसरी अगाडि बढ्नु पर्ला, अझै पनि पालिकाले र प्रदेश र केन्द्रसँग चाहिँ कसरी समन्वय गर्नु पर्ला।
अब समन्वय त अघि मैले भनेको अब अन्तरतह समन्वयको कानुनै बनिसकेको अवस्था छ होइन, त्यसले गर्दाखेरि अब कस्तो छ भने अब त्यो कानुनले एउटा विषयगत समितिको प्रस्ताव पनि गरेको छ। मैले भन्न खोजेको भने विषयगत समिति भनेको शिक्षा सम्बन्धी कुराहरूमा कुनै छलफल गर्नु पर्यो भने होइन, यहाँ संघीय शिक्षा मन्त्रीको अध्यक्षतामा एउटा कमिटी बन्छ, त्यहाँ प्रदेशको शिक्षा मन्त्री पनि हुनुहुन्छ अनि पालिकाको पनि प्रतिनिधि त्यहाँ हुन्छ, त्यहाँ अब स्वास्थ्यको कुराहरूमा पनि त्यो भयो, हरेक सेक्टर खालका विषयगत मन्त्रीहरूको एउटा कमिटी त्यो भयो। अनि अर्को बाटो चाहिँ के छ भने अब प्रदेशमा पनि अब प्रदेश समन्वय परिषद भन्ने छ होइन, त्यहाँ मुख्यमन्त्रीको अध्यक्षतामा त्यहाँ पनि त्यो कमिटीमा पनि अब त्यो त्यो पनि छलफलहरू भइरहेछ, हरेक प्रदेशले मिटिङ गरे त्यहाँ छलफल पनि भइरहेछ, त्यो सबै छ। अर्को अब कर राजस्वको विषयमा अलिक छलफल गर्ने खालकोमा यहाँ सङ्घीय अर्थमन्त्रीको अध्यक्षतामा होइन, प्रदेशको अर्थमन्त्रीदेखि लिएर पालिकाको सहितको हरेक प्रदेशबाट तपाईँको दुई तिनजना पालिकाको होइन प्रमुख उपप्रमुख सहितको त्यहाँ पनि छ। त्यसले गर्दाखेरि यी फोरमहरू छन् नि होइन, अहिले त अब राष्ट्रिय समन्वय परिषद भनेर व्यवस्था पनि गरिएको छ, त्यस कारण यो यो इन्टर रिलेसनसिपका जुन इन्स्टिट्युसनहरू छन् नि मैले भन्न खोजेको, यो इन्स्टिट्युसनहरू मात्रै बनाएर भएन कि, त संविधानमा प्रधानमन्त्रीको अध्यक्षतामा पनि अब इन्टर प्रोभिन्स काउन्सिल भन्ने छ, अन्तर प्रदेश परिषद भन्ने छ, त्यो पनि अलिक गतिशील क्रियाशील हुनु पर्यो, त्यसको अब स्ट्यान्डिङ कमिटी सचिवालय बनाउनु पर्यो, प्रदेशको मुख्यमन्त्रीको अध्यक्षतामा सचिवालय बनाउनु पर्यो, अर्थमन्त्रीको पनि बनाउनु पर्यो, विषयगत कमिटीहरू गर्नु पर्यो, निरन्तर हामी निरन्तर छलफल गर्नु पर्यो, अन्तर्क्रिया गर्नु पर्यो, हामी जति उठबस गर्छौँ, जति छलफल गर्छौँ होइन, जति तपाईँको समस्याहरूको बारेमा होइन एक अर्कासँग चाहिँ अनुभवहरू आदान प्रदान गर्छौँ, त्यति हामी सिक्ने हो क्या, त्यति सिक्ने हो। त्यसले गर्दाखेरि यो पाटोमा अलिक कमी कमजोरी देखिया छ, विशेष गरी सङ्घीय सरकारले त्यति जति समन्वय गर्नुपर्ने हो त्यति समन्वय गरेन, सङ्घीय सरकारले जति सहयोग गर्नुपर्ने हो पालिका र प्रदेशलाई
सङ्घीय सरकारले तत्काल गर्नुपर्ने काम के हो।
त्यस कारण सङ्घीय सरकारले अघि मैले भन्न खोजेको जुन विषयगत कमिटी अघि मैले भने त्यो विषयगत कमिटीहरूलाई चाहिँ तुरन्त क्रियाशील गरिदिने हो होइन, त्यस कारण विषयगत रूपमा जुन समस्या छ नि अब होइन हरेक कानुनहरू अघि मैले भनेको विषयगत कानुनहरू छन् नि, अरू संविधानले दिएको अघि तपाईँले जुन एकल अधिकारका कुराहरू भन्नुभयो होइन, जुन एकल अधिकार संविधानले दिएको जुन एकल अधिकार छ, स्थानीय तहलाई दिएको जुन 22 एकल अधिकार छ, त्यो 22 एकल अधिकारसँग विषयहरूमा ल तपाईँको शिक्षा सम्बन्धी तपाईँको कानुन यस्तो हुन्छ, यहाँ त अझै सङ्घीय शिक्षा ऐन पनि बनाएको छैन कि, समस्या यहाँ पनि भयो कि, तपाईँको शिक्षा सम्बन्धी कानुन चाहिँ यस्तो हुन्छ है, अब तपाईँले यसलाई हेरेर चाहिँ कानुन बनाउन सक्नुहुन्छ, तपाईँको खानेपानी सम्बन्धी ऐन यस्तो हुन्छ होइन, तपाईँको अब वैकल्पिक ऊर्जा भयो कतिपय विपदकै कुराहरूमा यस्तो हुन्छ होइन, तपाईँ कतिपय अलिक वन्यजन्तु खाने लगायतको अधिकार पनि दिएको छ होइन, भाषा संस्कृतिको पनि दिएको छ, कतिपय कुराहरूमा तपाईँ ज्येष्ठ नागरिकको लगायत सोसल सेक्युरिटीको कुराहरू पनि दिएको छ होइन, कृषि, त्यस कारण तपाईँहरूको कानुन यो हो होइन, यो यस्तो कानुनको मोडल कानुन हामीले बनाएर पठाइदिएका छौँ, यसलाई टेकेर तपाईँहरू कानुन बनाउनुहोस् होइन, अगाडि बढ्नुहोस् होइन, त्यस कारण बनाइदिने मात्रै होइन कि, त्यो अनुसार कर्मचारी पनि चाहियो होइन, त्यो अनुसारको अलिकति क्षमता विकासको अभिवृद्धिको कार्यक्रम पनि गरिदिनु पर्यो, यो पाटो चाहिँ गर्नु पर्यो। कतिपय कुराहरूमा अहिले तत्कालै हामीले सङ्घीय सरकारले गरिदिनुपर्ने चाहिँ के छ भने एउटा स्थानीय सेवाको व्यवस्थापनका कुराहरूमा अलिक ध्यान दिनु पर्यो होइन, कर्मचारी लगायतका कुराहरूमा मा अब यो कर्मचारी किनभने स्थानीय तहको कर्मचारी पनि प्रदेश लोक सेवा आयोग मार्फत भनेको छ, त्यसकारण यहाँ हाम्रो समितिमा माथि नै तपाईँको राज्य व्यवस्था समितिले पास गरिसकेको छ, अब त्यो कानुनलाई होइन कर्मचारी सम्बन्धी निजामती सेवा ऐन हो त्यो तुरन्त पास गरेर तुरन्त पठाइदिनु पर्यो क्या, पठाइदिनु भने तुरन्त पास गर्नु पर्यो ताकि प्रदेशले पनि प्रदेशको निजामती सेवा ऐन बनाएर लोक सेवा आयोग एक्टिभेट भएपछि कर्मचारीको समस्या समाधान होस्, त्यस कारण यो कुरा अनि तपाईँको स्वास्थ्य सम्बन्धी ऐनदेखि लिएर अघिमा शिक्षाको कुराहरू भने यो सङ्घीय सरकारले कानुनहरू चाहिँ अलिक छिटो बनाउनु पर्यो, यो सङ्घीय सरकारले कानुनहरू छिटो बनाइदिइरहेको अवस्था छैन क्या, त्यसले गर्दाखेरि अलिक समस्या देखियो। र अर्को पाटो चाहिँ कस्तो भइदियो भने अब अधिकारका कुराहरू जिम्मेवारी कुराहरू त तल गए, कतिपय कुराहरू चाहिँ हाम्रो संहिताको कुराहरूमा अलिकति जोड्नै पर्छ तपाईँसँग छलफल गरिसकेपछि। हाम्रो संहिता भनेको कस्तो छ पिरामिड खालको छ कि, अधिकारहरू जिम्मेवारीहरू चाहिँ सबभन्दा बढी तल लोकल लेभलमा गएको छ कि, फङ्सनहरू तल गएको छ होइन, त्यस कारण सिंहदरबारका जुन फङ्सन अनुसारको हाम्रो फाइनेन्सको कुराहरू छँदैछ, त्यो फङ्सन अनुसार कर्मचारी पनि चाहियो, कतिपय खालको तपाईँको कार्यालयहरू हामीले अब सङ्घले अब प्यारल खालका संरचना बनाइदियो भने स्थानीयको गुनासो छ कि। तपाईँले म उदाहरण दिएँ भने पनि जस्तो हाम्रो साबिकमा जिल्ला शिक्षा कार्यालय भन्ने थियो होइन, त्यो खारेज भयो, हामीले फेरि के बनायो भने जिल्ला विकास क्षेत्र सम्बन्धी इकाइ भनेर राख्यौँ, र साबिकमा जिल्ला वन कार्यालय थियो, हामीले फेरि डिभिजन वन कार्यालय भनेर राख्यौँ, साबिकमा सेक्टर वन कार्यालय थियो, अहिले हामीले स होइन सब डिभिजन वन कार्यालय भनेर राख्यौँ, साबिकमा कृषि विकास कार्यालय थियो, हामी कृषि ज्ञान केन्द्र भनेर राख्यौँ, हुन त प्रदेश मार्फत छ होइन, साबिकमा जिल्ला पशु सेवा कार्यालय थियो, हामी पशु सेवा, यो कतिपय कुराहरूमा अब कृषिको कुरा गर्नुहुन्छ भने कतिपय प्रदेश स्थानीय तहको एकल अधिकारको कुराहरू भयो, कतिपय खानेपानीको कुरा गर्नुहुन्छ भने होइन लोकल खालको कतिपय कुराहरूमा लोकलकै हो क्या। तपाईँले त यो सङ्घीय सरकारले अघि के गर्नुपर्छ भन्नुभयो नि, सङ्घीय सरकारले अहिले तपाईँको हजारका योजनाहरू पठाइरहेको छ क्या प्रदेश र स्थानीय तहलाई, स्थानीयको त कुरै छोड्नुहोस्, प्रदेशलाई पनि यहाँ तपाईँले खानेपानीको योजना हेर्नुहोस्, यहाँ पर्यटनको योजना हेर्नुहोस् है, चाहे कृषिको योजना हेर्नुहोस् है, चाहे सहरी विकास योजना, यहाँ तपाईँ हजारे लाखका योजनाहरू स्थानीयको त कुरै छोडिदिनुहोस्, प्रदेशलाई पनि पठाएको अवस्था छ, त्यस कारण यस्ता योजनाहरू पठाउनु भएन, र विशेष गरी
पालिकालाई छोडिदिनु पर्यो होइन, सबै कुरा
स्थानीय विकास निर्माणसँग सम्बन्धित सबै कामहरू पालिकाले गर्छ
कि। आइपुगेका छौँ हामी डाक्टर खेमलाल देवकोटाजी, तपाईँले धेरै कुरा भन्नुभयो र हामीले यो पालिकाको भूमिका, पालिकाले अहिले गरिरहेका काम र अबको भूमिकाको विषयमा कुरा गऱ्यौँ र तपाईँले महत्त्वपूर्ण कुरा भनिसक्नु भएको छ। अब अन्त्यमा कुरो भन्दाखेरि जस्तो यो पालिका भनेका नागरिकलाई सेवा प्रवाह सहज बनाउनको लागि यो सिंहदरबार गाउँ गाउँमा पुर्याइएको हो र पालिकाबाट चाहिँ नागरिकले सेवा प्रवाह सहज रूपमा पाउनुपर्छ र पालिकाले दिन खोजिरहेका पनि छन्, केहीले एकदम राम्रो काम गरिरहेका छन्, सबैले गर्न सकेका छैनन्। अबका दिनमा कुनै पनि पालिकामा गुनासा नहुने गरी काम गर्नको लागि सबै पालिकाका जनप्रतिनिधिलाई तपाईँको के आग्रह छ अन्त्यमा?
सबैभन्दा आग्रह चाहिँ के गर्नु पर्यो भने मैले म निर्वाचित जनप्रतिनिधि हो, जनताले निर्वाचित गराएर पठाएको, त्यस कारण म जनताप्रति जवाबदेही हुनुपर्छ, म एक किसिमको भन्ने खालको सोच मानसिकता हुनु पर्यो, जनतालाई केन्द्रबिन्दुमा राख्नु पर्यो, त्यस कारण सर्भिस अघि मैले भन्न खोजेको हो, म आफै पनि काठ होइन भ्यालीमा बस्छु, म आफै होइन ललितपुर महानगरपालिका मेरो कार्यक्षेत्र पर्छ होइन, मेरो घरको परिवार त्यहाँ ट्याक्स तिर्न जानलाई चाहिँ झन् झन् 4-5 घन्टा लाइनमा बसे भन्दै हुन्थ्यो मेरो म्याडमले होइन, त्यसले गर्दाखेरि यो हुनु भएन कि, तपाईँको भ्यालीभित्र त यस्तो समस्या छ भनेपछि म पसलमा कस्तो समस्या होला, त्यस कारण हामीले मैले भन्न खोजेको के हो भने ओडालाई अलिकति इफेक्टिभ बनाउने हो होइन, त्यस कारण इम्पावर गर्ने हो, त्यो पाटोमा पालिका जानु पर्यो होइन, त्यसले गर्दाखेरि हामीले अघि मैले सुरुमै भनेको छु अलि छिटो छरिटो हो क्या, छिटो छरिटो काम गर्न पर्यो, काम पनि छिटो पनि हुनु पर्यो, छरिटो पनि हुनु पर्यो र गुणस्तर पनि हुनु पर्यो,
अधिकार सदुपयोग गर्न अगाडि बढ्नु पर्यो, अवसरलाई समयमै सदुपयोग गर्नु पर्यो।
अबको तपाईँको कार्यक्रममा चाहिँ अलिकति हामीले रोजगार मुकुलाई पनि ध्यान दिनु पर्यो, आम्दानीको पाटो पनि हेर्नु पर्यो, पिछडिको वर्ग क्षेत्रलाई पनि हेर्नु पर्यो होइन, मूल प्रभाव भन्छौँ नि हामीले होइन, त्यो वर्ग जुन होइन जुन सीमान्तिकृत वर्ग छ त्यसलाई विकासको मूल परमा ल्याउनु पर्यो, सिस्टम हामीले बसाल्नु पर्यो क्या, सुरुको अहिले निर्वाचित जनप्रतिनिधि त पहिलो निर्वाचित जनप्रतिनिधि हो त्यो संहिता पछिको होइन, त्यस कारण यो अहिले त फाउन्डेसन बसाल्ने बेला पनि हो नि, उहाँलाई ठुलो अवसर हो नि त, पहिलोचोटि पालिकाले अहिले उहाँले विषय कानुन बनाए, शिक्षा स्वास्थ्य सडक खानेपानी जे जे बनाउनुहुन्छ उहाँले बनाएको कानुन त पहिलो कानुन हो नि त, तपाईँले जग बसाल्ने बेला हो, त्यस कारण जग चाहिँ अलिक बोलियो जग बनाउनु पर्यो होइन, सिस्टम रिफर्म गर्नु पर्यो, त्यसकारण हामीले सुन्ने करप्सनमा सुन्ने सहनशीलता कुरा गरेका छौँ। हिजो कतिपय कुराहरूमा अझै पनि होइन एकदमै करप्सन मौलायो अझै पनि भन्ने अवस्था कतिपयले भनेको अवस्था छ होइन। त्यसले गर्दाखेरि हिजो साबिकमा पनि कतिपय स्थानीय निकायमा धेरै करप्सन भयो भनेर यहाँनिर विदेशी मिडियाले पनि भनेको अवस्था हो। त्यस कारण हामीले होइन अब यो अवसर सबैले पाउँदैन पर्ने क्या होइन, सबैले सधैँ पनि पाउँदैन। त्यस कारण जनप्रतिनिधिहरूको अब धेरै समय पनि छैन होइन, अब त्यसले गर्दा एक डेढ वर्ष मात्रै समय हो। त्यस कारण यो एक डेढ वर्षभित्रमा आफूले गर्नुपर्ने जे जति काम हो, जे जति कमी कमजोरी भए ती सबैलाई सुधार गर्ने र गरेर चाहिँ अब अगाडि बढ्नु पर्यो, त्यसको विकल्प पनि छैन। र मैले फेरि पनि के दोहोऱ्याएँ भने निर्वाचित जनप्रतिनिधि भनेको जनताप्रति जवाबदेही हुनु पर्यो। निर्वाचित जनप्रतिनिधि भनेको संविधानप्रति अथवा स्थानीय तहको चाहिँ स्थानीय सरकार सञ्चालनप्रति चाहिँ होइन, स्थानीय सरकार सञ्चालन ऐन हामी जुन 2074 ल्याएको छौँ त्यो प्रति चाहिँ जवाबदेही हुनु पर्यो होइन। त्यस कारण संविधानलाई मूल केन्द्रबिन्दुमा राखेर नागरिकलाई केन्द्रबिन्दुमा राखेर होइन काम चाहिँ गर्नु पर्यो। त्यो काम गर्दाखेरि पनि हरेक कामहरू पारदर्शी हुनु पर्यो होइन, सुशासन कायम गर्नु पर्यो, कतिपय खालको त्यो पाटोमा चाहिँ जानुपर्छ होइन। त्यसले गर्दाखेरि जनताले मेरो घर दैलोमै सर्भिस पाएँ, मैले जनताले मेरो घर दैलोमा नै हिजोको भन्दा राम्रो सर्भिस पाएँ होइन, भन्सुन गर्नु परेन होइन। अझै पनि कतिपय ठाउँमा भन्सुन चल्छ भन्ने हामीले देखेका छौँ, सुनेका पनि छौँ होइन, कतिपय ठाउँमा हामी सबले अनुभव पनि गरेको अवस्था हो। त्यस कारण जनतालाई वडाबाट पालिकासम्म जान पर्ने अवस्था नआओस्, जे जति कामहरू छन् चाहे सिफारिसको कामहरू होस् होइन, चाहे ट्याक्स तिर्ने कामहरू होस् होइन, चाहे विकास निर्माणसम्म स्रोत साधनका कुराहरूमा विनियोजन लगाएर गए होस्, नागरिकले चाहिँ वडाबाटै पाउने खालको व्यवस्थामा जानु चाहिँ हाम्रो निर्वाचित जनप्रतिनिधिहरू त्यो मामलामा त्यसरी जानुपर्छ जस्तो लाग्छ। र विशेष गरी योजना छनौटको विधिलाई चाहिँ अलिक अझै पनि पारदर्शी चाहिँ गर्नु पर्यो कि, योजना छनौटको कुराहरू कानुनको कुराहरूमा जानु पर्यो र अनुगमनको पाटोलाई पनि अलिकति हेर्नु पर्यो।
हुन्छ, तपाईँको महत्त्वपूर्ण सुझाव र समयको लागि धेरै धेरै धन्यवाद देवकोटाजी।
हस् धन्यवाद।
उहाँ हुनुहुन्थ्यो स्थानीय शासनका विज्ञ डाक्टर खिमलाल देवकोटा। कार्यक्रम बदलिदो नेपालको समय सकिन लागेको छ। भोलि फेरि बदलिदो नेपालमा अर्को विषयमा कुराकानी लिएर आउनेछौ। आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै मिलन तिमिल सिन्हा बिदा हुन्छु। कोरोनाबाट बच्न स्वास्थ्य मापदण्डको अनिवार्य पालना गरौं। नमस्कार।